ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुरसलीन سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربنا وابعث فيهم رسولا منهم يتلو عليهم آياتك وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ وَيُزَكِّيهِمْ إِنَّكَ أَنْتَ الْعَزِيزُ الْحَكِيمُ وَقَالَ تَعَالَى إِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ وَقَالَ تَعَالَى وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُّدَّكِرٍ وَقَالَ النَّبِيُّ صلى الله تعالى عليه وسلم خيركم من تعلم القرآن وعلمه وقال النبي صلى الله تعالى عليه وسلم لا حسد إلا في اثنين رجل آتاه الله الكتاب فهو يقوم به آناء الليل وآناء النهار ورجل آتاه الله المال فهو ينفق منه آناء الليل وآناء النهار وقال النبي صلى الله تعالى عليه وسلم من قرأ القرآن وعمل بما فيه ألبس والداه تاجا يوم القيامة زوءه أحسن من زوء الشمس في بيوت الدنيا لو كانت فيكم فما ظنكم بالذي عمل به وقال النبي صلى الله تعالى عليه وسلم من قرأ القرآن فاستظهره فأحل حلاله وحرم حرامه أدخله الله الجنة وشفعه في عشرة من أهل بيته كل قد وجبت له النار وقال النبي صلى الله تعالى عليه وسلم يقال لصاحب القرآن اقرأ وارتق ورتل كما كنت ترتل في الدنيا فإن منزلتك عند آخر آية تقرأها وقال النبي صلى الله تعالى عليه وسلم إن لله أهلين من الناس قالوا من هم يا رسول الله قال أهل القرآن هم أهل الله وخاصته أو كما قال عليه الصلاة والسلام ہم لوگوں کے لیے بڑا خوشی اور مسرت کا موقع ہے یہاں چلنے والے مدرسہ مدینۃ العلوم میں ہمارے ان بچوں نے حفظ کی تکمیل کی یہ بچے بھی ان کے والدین ان کے اساتذہ اور منتظمین بھائی سے قابل مبارکباد ہیں کہ اللہ تعالیٰ نے ان کو حفظ قرآن کی دولت سے مالا مال فرمایا بڑی تاکید ہے اس سلسلے میں فضائل بھی ہیں اس وقت طبیعت بھی میری ایسی آواز بھی چلتی نہیں ہے میں بہانے ڈھونڈ رہا تھا کہ کچھ بولنے کی نوبت نہ آئے مفتی طاہر صاحب سے کہا آپ کچھ کہہ دیجئے لیکن وہ بھی تیار نہیں ہوئے جو آیتیں اور حدیثیں ابھی آپ کے سامنے پڑھی بس انہی کا ترجمہ کر دیتا ہوں پہلی آیت جو تلاوت کی گئی تھی وہ دراصل حضرت ابراہیم علیہ نبینا و علیہ الصلات والسلام کی وہ دعا ہے جو انہوں نے کعبۃ اللہ کی تعمیر کے موقع پر अल्लाह तबारक व तआला से की थी। दुआएं तो बहुत सी की उस मौके पर। यह आखिरी दुआ है उन दुआओं में से जिसमें नबी हज़रत इब्राहीम अला नबीना अलैहिस्सलाम ने बारी ताला से अर्ज किया कि ए बारी ताला इनमें यानि इनकी औलाद में से एक उम्मत ऐसी बनाने की दुआ की थी जो अल्लाह के अहकाम के सामने सर तस्लीम खम करने वाली हो। उसी उम्मत की हिदायत के लिए हज़रत इब्राहीम ने एक नबी और एक रसूल का सवाल भी किया, वो भी दुआ कर दी, रब्बना वबास फीम रसूल मिनहुम, ए हमारे परवरदिगार उन्हीं में से एक रसूल भी उनके दरमियान में भेजियो। काम क्या होगा उस रसूल का? यतलू अलैहिम आयातिका, जो उनके सामने तेरी किताब की आयतों की तिलावत करेंगे। हजरत मौलाना मुफ्ती मोहम्मद शफी साहब नवर अल्लाह मरकदहु अपनी मशहूर तफसीर मारिफुल कुरान में फरमाते हैं कि तिलावत आयात से मुराद कुरान के अल्फाज की तालीम। गोया अल्लाह ताला ने नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम को जिन कामों को अंजाम देने के लिए दुनिया में भेजा है उनमें से एक ये है कि वो कुरान पाक जो अल्लाह ताला की किताब है उसके अल्फाज को लोगों को सिखाएंगे। देखिए कुरान सबसे पहले वहीं मक्का मुकर्रमा में मदीना मुनव्वरा में यानि अरब में नाजिल हुआ। गोया मुखातब उसके अव्वलीन मुखातब अरब थे और ऐसे अरब थे जो फसाहत व बलागत के गोया ऊंचे मेयार के ऊपर कायम थे। उस जमाने में फसाहत व बलागत का बड़ा चर्चा था। वो अपने आप को अरब और दूसरों को अजम कहा करते थे। अजम ये अरबी जबान में कहते हैं गूंगे को। गोया बोलना तो इन्हीं को आता है। अरबी के जबान अलावा किसी और जबान में कोई आदमी कोई बात करता तो उसको वो लोग ताबीर करते थे रतन बिल फारसी, फारसी में बकवास की। गोया मतलब ये है कि जैसे सोने वाला नींद की हालत में बकवास करता है ना, अरबी जबान के अलावा और जबानों में बात करने को वो इस तरह ताबीर किया करते थे। उनको अपनी जबान पर इतना फख्र था और वो अपनी जबान के माहिर थे। उस जमाने में बाकायदा जब भी कोई मौका होता लोगों के जमा होने का, खास तौर पर हज के मौके पर कि वहाँ मैदान मीना के अंदर जब लोग जमा होते थे, हर कबीले वाला जो है बड़ी फसीह और बलीग जबान में अपने कबीले के फजाइल मनाकिब और उसकी खूबियां बयान करता था। दूसरे उसके जवाब में तो गोया नसरा में भी यानि गोया आम इसमें भी और नज्म के अंदर भी दोनों तरीके से, और दूसरा भी उसी के मुकाबले में इस तरह गोया उनके मुकाबले होते थे। ये अरबी जबान की महारत, इसके बावजूद गोया कुरान एक ऐसी किताब है जिसके लिए ज़रूरत थी कि कोई उनको पढ़ावे। मालूम हुआ बगैर पढ़ाए हुए कुरान कोई आदमी सही तरीके से पढ़ सकता नहीं है। देखो सबसे सूरह बकरा की पहली आयत है अलिफ लाम मीम ज़ालिकल किताबुल ला रैब फी। अब ये अलिफ लाम मीम लिखा हुआ है, अलिफ लाम और मीम। और एक और सूरत है अलम तरा कैफ़ फ़अल रब्बुका बिअस्हाबिल फील, उसमें भी पहला जो है अलिफ लाम और मीम, लेकिन दोनों को पढ़ने का तरीका अलग है। सूरह अलम तरा के अंदर जो है वहाँ बाकायदा अलिफ लाम और मीम को मिला करके पढ़ते हैं, जबकि सूरह बकरा के शुरू में जो है उसको मिला कर नहीं बल्कि अलग अलग काट कर पढ़ते हैं। इसीलिए इन हरूफ को हरूफ मुकत्तात कहा जाता है, ऐसे हरूफ जिनको मिला कर नहीं पढ़ा जाता बल्कि अलग अलग पढ़ा जाता है। अब देखो अगर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम अल्लाह के हुक्म से ये चीज लोगों को न बतलाते तो लोगों को कैसे पता चलता कि ये इस तरह पढ़ा जाता है वो इस तरह पढ़ा जाता है। इसलिए गोया कुरान एक ऐसी किताब थी जिसको पढ़ाने का तरीका भी रसूल पाक صلی اللہ تعالیٰ علیہ وسلم نے لوگوں کو بتلایا, اور اللہ تعالیٰ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو جن کاموں کو انجام دینے کے لیے, جن فرائض رسالت و نبوت کو انجام دینے کے لیے مبعوث فرمایا, ان میں سے ایک تلاوت آیات بھی ہے. چنانچہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم باقاعدہ حضرات صحابہ کو قرآن پاک پڑھنا سکھلاتے تھے. سب سے پہلے جب آپ پر وحی نازل ہوتی, اور جتنی بھی وحی نازل ہوتی, وحی نازل ہو چکنے کے بعد نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا معمول تھا کہ آپ لوگوں کو جمع فرماتے تھے, اور جو وحی نازل ہو ہی ہوتی تھی باقاعدہ لوگوں کے سامنے اس کی تلاوت کرتے تھے, اور اس کے بعد ان صحابہ میں سے جو لکھنا جانتا تھا اس کے ذریعے سے اس کو لکھوا کر محفوظ بھی کر دیا کرتے تھے. یہ ایک طریقہ مستقل تھا, اور عام عادت آپ صلی اللہ علیہ وسلم کی یہ تھی, جب کوئی آتا اور آپ اس کے سامنے ایمان یا اسلام کی دعوت پیش کرتے, تو اسلام اور ایمان کی دعوت پیش کرنے سے پہلے آپ اس کے سامنے قرآن پاک کی آیات کی تلاوت فرماتے تھے, اور اس کو سن کر وہ جب متاثر ہوتا اس کے بعد نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم اس کو ایمان اور اسلام کی دعوت دیا کرتے تھے. تو بہرحال میرے عرض کرنے کا مقصد یہ ہے کہ اللہ تبارک تعالیٰ نے باقاعدہ قرآن پاک کے الفاظ کو سکھلانے کا کام بھی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی ذمہ داریوں میں آپ کے فرائض منصبی کے اندر شامل فرمایا. اس لیے آج ہمارے ان مدرسوں کے اندر مکتبوں میں قرآن پاک کے الفاظ کو سکھلانے کا جو دیکھ کر کے ایک طریقہ دیکھ کر کے ہے, جس کو ناظرہ کہا جاتا ہے, ایک طریقہ زبانی, جیسا ابھی آپ نے بچوں سے سنا, یہ بھی الفاظ ہی کی تعلیم ہے لیکن زبانی سکھایا جاتا ہے, اس کو حفظ کہتے ہیں. اور اسی قرآن کے ان الفاظ کو عمدہ طریقے سے جیسا نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بتلایا ہے, اور باری تعالیٰ نے قرآن میں حکم دیا ورتل القرآن ترتیلا, تو گویا قرآن کو اس طرح پڑھنا جیسا اللہ تعالیٰ نے حکم دیا ہے, وہ اس کے مطابق پڑھنے کے لیے مستقل ایک فن مسلمانوں نے ایجاد کیا, جس کو فن تجوید اور قرآت کہا جاتا ہے. اس میں قرآن کو کس طرح لکھا جائے گا, اس کے لکھنے کا طریقہ, وہ بھی اسی میں آ جاتا ہے. قرآن اور چیزوں کی طرح نہیں ہے, بلکہ اس کو لکھا بھی اسی طرح جائے گا جیسا کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بتلایا ہے. تو بہرحال یہ قرآن پاک کی بہت ساری خصوصیات میں سے ایک خصوصیت ہے, اور وہی سلسلہ جو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے امت کے اندر جاری فرمایا تھا, آج ہمارے درمیان میں یہ چل رہا ہے. آپ لوگ بڑے خوش قسمت ہیں اور سعادت مند ہیں کہ آپ کے محلے میں اور آپ کے اس علاقے میں اس مدرسہ مدینۃ العلوم میں, ویسے تو شہر کے اندر اس طرح کے بہت سارے ادارے ہیں جہاں اس نوعیت اس قسم کی محنتیں ہو رہی ہیں, اور اللہ کے بندے اپنی اپنی صلاحیتوں اور اپنی اپنی گویا توفیق کے مطابق کام کر رہے ہیں. اس میں سے ایک ادارہ یہ بھی ہے جس میں آپ کے محلے کے بچے قرآن پاک کے الفاظ کو صحیح طریقے سے پڑھنا سیکھتے ہیں, یاد بھی کرتے ہیں, سناتے بھی ہیں, جس کے نمونے ابھی آپ نے سنے. تو یہ ہمارے لیے بڑی سعادت کی بات ہے کہ اللہ تعالیٰ کی کتاب جو اللہ نے اپنے نبی کریم صلی اللہ علیہ وسلم پر نازل فرمائی, اس کے ساتھ ایک طرح کا اعتنا, اس کی طرف توجہ, اس کے سیکھنے سکھانے کا سلسلہ, یہ بھی گویا قرآن پاک کے حقوق میں سے ہے جن کی ادائیگی کا ہمارے اس علاقے میں اہتمام ہو رہا ہے. ورنہ آج دنیا کے اندر بہت سے ایسے علاقے ہیں, بلکہ بہت سے مسلم ممالک ایسے ہیں جہاں ان چیزوں کی طرف کوئی توجہ نہیں دی جاتی. اللہ تعالیٰ نے ہمیں ہمارے بزرگوں کی محنت اور ان کی کوششوں کے نتیجے میں یہ سلسلہ عطا فرمایا جو ہمارے درمیان جاری ہے, اس پر ہمیں خوش بھی ہونا چاہیے, اور اس سلسلے کو باقی رکھنے کے لیے ہم سے जो तदबीरें हो सकती हैं, जो मेहनतें हो सकती हैं, इस सिलसिले में हमसे जो ताउन हो सकता है वो हमें करना चाहिए। एक तो वो काम है जो मदरसे में बैठकर ये मुदर्रिसीन हजरात करते हैं, ये बच्चे पढ़ते हैं, और दूसरा इस सिलसिले को जारी रखने के लिए जो खारजी एतबार से जो कोशिशें होनी चाहिए, ताउन होना चाहिए, उसके लिए हर आदमी अपनी अपनी हैसियत के मुताबिक हिस्सा ले सकता है, और जो जितना भी हिस्सा लेगा अल्लाह ताला उसके मुताबिक उसको नवाजेंगे। हुजूर पाक सलासन का इरशाद है, अद्दालु अलल खैर कफाइली, किसी नेकी के काम की किसी को रहनुमाई करने वाला वो भी उतने ही सवाब का हकदार है जितना सवाब उस नेकी के काम करने वाले को मिला करता है। इसलिए हम सबको इन सिलसिलों को ज्यादा से ज्यादा जो है ताईद करनी चाहिए, तकवीयत पहुंचानी चाहिए, हमारी तरफ से जितना भी उसका ताउन हो सकता है हमें उसके अंदर कोई कमी नहीं करनी चाहिए। इस बात का इंतजार नहीं करना चाहिए कि कोई हमसे मुतालबा करे, हमसे दरख्वास्त करे, हमसे अपील करे तो हम गोया इस सिलसिले में आगे बढ़े, नहीं। ये तो हमारी अपनी गरज है, अपना काम है, अल्लाह के काम, दीन की इशात और हिफाजत के लिए हमसे जितना हो सकता है अपनी जान के एतबार से, माल के एतबार से, अपनी कोशिशों के एतबार से, उसमें हमें कोई कमी नहीं करनी चाहिए। और हर एक को जिसको भी अल्लाह ने माल और दौलत से नवाजा है उनको चाहिए कि यहाँ मदरसे को चलाने के लिए जी मालियात की जरूरत है, ये नहीं कि फलाने साहब दे रहे हैं, और फलाने साहब तो दे ही रहे हैं, उससे आपका क्या फायदा। आपका फायदा उस वक्त है जब आप अपने माल को इसके अंदर लगाएंगे, और जब आप अपने माल को ऐसे गैर गहरे गलत कामों में खर्च कर रहे हैं तो क्या आपको इस बात की तौफीक नहीं होती कि अल्लाह के दीन की हिफाजत और इशाअत के लिए ये जो सिलसिले जारी हैं उनमें आप अपने माल को खर्च करने के लिए आगे बढ़े। अगर ये करेंगे ये तो आपके लिए सआदत की बात है, माल तो पैदा ही हुआ है खत्म होने के लिए, खर्च होने के लिए। अगर आप इसमें नहीं खर्च करेंगे तो वो दूसरी जगह जो आपके लिए वबाल बन सकती है वहां खर्च होकर के रहेगा। इसलिए अपने औलादों को पढ़ाने का, दीन सिखाने का, दीन पर अमल करने का एहतमाम कराओ। बड़े जो है ना, बड़े एक ऐसा माहौल बनाए जो आप जिम्मेदार हैं, माँ बाप जिम्मेदार हैं, और इलाके के बड़े जो हैं वो जिम्मेदार हैं इस बात के कि पूरे इलाके में एक ऐसा माहौल बनाया जाए जिस माहौल में उस इलाके का हर बच्चा, हर जवान, हर बड़ा, हर बूढ़ा नमाज का पाबंद हो, कुरान की तिलावत का एहतमाम करने वाला हो, नमाज के अहकाम से वाकिफ हो, नमाज को सही तरीके से पढ़ सकता हो, दूसरे लोगों को नमाज पढ़ाने का तरीका सिखला सकता हो। ये इस चीज को हम, हमारा पैसा नेक कामों में खर्च हो, इसका हर एक को एहतमाम हो, ऐसा मिजाज बनाएगा, ऐसा माहौल बनाएंगे, ऐसी मेहनत करेंगे, तब ये चीज होगी और ये बुराइयां दूर होगी। एक देखो, एक आदमी है, अंधेरा है, उस अंधेरे में एक मोमबत्ती जलाएगा, भले मोमबत्ती छोटी सी है लेकिन उस मोमबत्ती के जलने से रोशनी होगी और अंधेरा दूर होगा। अब जितनी भी मोमबत्तियां ज्यादा से ज्यादा जलाई जाएगी उतना ही अंधेरा दूर होता जाएगा। इसलिए हर एक आदमी इस बात का एहतमाम करे, और इस्लाम ने तो एक आम ऐलान दिया था, ताआवनु अल बिर व तक्वा, कि नेकी और भलाई के कामों में एक दूसरे का की मदद करो, ताउन और सहकार दो, इसलिए इसका एहतमाम होना चाहिए। हमारा पैसा अल्लाह की नाफरमानी में, अल्लाह की नाराजगी में, अल्लाह के गजब के कामों में खर्च हो, ये बड़ा खतरनाक मसला है। इससे आज हम देख रहे हैं आलम इस्लाम पर कैसे हालात आ रहे हैं, पूरे पूरे शहर, लाखों की आबादी के शहर चंद दिनों के अंदर बिल्कुल मलियामेट किए जा रहे हैं बमबारी करके, और ऐसे शहर जहां जो है बड़ी आबादी, जो सहाबा की औलाद, बुजुर्गों की औलाद वहां आबाद है, लेकिन क्या अल्लाह की हिकमतें अल्लाह बेहतर जानता है। हमारे यहाँ अल्लाह ताला ने हमें अमन व अमान अता फरमाया है, और हम जो है बड़े अमन व अमान के साथ अपने इसमें मशगूल हैं, हमें उसका शुक्र अदा करना चाहिए, और अल्लाह की नाफरमानी के कामों से अपने आप को बचाने का एहतमाम करना चाहिए। अभी मैं जो है जुमा के बाद खाने के बाद इस्माइल भाई के घर के ऊपर लेटा हुआ था, नींद तो आई नहीं थी, वैसे ही करवट लेता रहा, लेकिन बहुत शोर आता था, ऐसा जैसे कोई क्रिकेट का मैच हो, फुटबॉल का मैच हो, और वहां जैसे शोर और हंगामा होता है, ऐसी आवाज। मैं सोचने लगा यहाँ तो आबादी है, यहाँ कोई मैदान भी नहीं है जहाँ कोई फुटबॉल का मैच हो सकता हो या क्रिकेट का मैच बड़ा हो सकता हो, ऐसी आवाजें काई की बुलंद हो रही है। तो जब मैं निकला तो मैंने पूछा, उस वक्त भी बड़ा शोर और हंगामा मालूम हुआ, वाइंदा कल पतंग का मसला है तो अब उसका रिहर्सल हो रहा है। भाई ये हमारा ये त्योहार है क्या? हमें शरीयत ने इसका हुक्म दिया है कि हम इन चीजों में हिस्सा लें? ये गैरों के तरीके जो अपनाए जाते हैं, हदीस में उस पर बड़ी सख्त वईद आई है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, मन तशब्बह बिकौमिन फहुव मिन्हुम, कि जो आदमी किसी कौम के साथ मुशाबात इख्तियार करे वो उनमें से है। मन कसरा सवाद कौमिन फहुव मिन्हुम, जो किसी कौम की तादाद को यानी जो सिलसिले गलत है उसका जैसा काम करके उनकी तादाद को बढ़ाए वो भी उनमें से। एक वाकया हमारे बुजुर्गों का सुनाऊं, आपको हैरत होगी। हमारे हजरत मुफ्ती साहब नवरल्लाह मरकदऊ की जबानी सुना था, वहां गंगोह में हजरत गंगोही रहमतुल्लाह अलैह हमारे तमाम अकाबिर के सरपरस्त। आप वहां गंगोह में आपने ये काम किया इसलाह का, वो गंगोह में पहले से ही हमारे चिश्तिया सिलसिले के दो बुजुर्ग और भी गुजरे हैं, हजरत शाह अब्दुल कुद्दूस साहब गंगोही रहमतुल्लाह अलैह और हजरत शाह अबू सईद साहब गंगोही रहमतुल्लाह अलैह, ये सिलसिले चिश्तिया के बहुत बड़े बुजुर्ग हैं। उनके मजारात भी वहां गंगोही के अंदर हैं और हजरत गंगोही रहमतुल्लाह अलैह गंगोही के हैं रहने वाले, और वहीं जहां शाह अब्दुल कुद्दूस साहब रहमतुल्लाह अलैह की खानकाह थी उसी खानकाह में हजरत हमेशा बैठा करते थे। हजरत शाह अब्दुल कुद्दूस साहब रहमतुल्लाह अलैह की औलाद के अंदर जो है वो जैसे बुजुर्गों के औलाद में बाद में सिलसिला चल पड़ता है, वो एक उर्स का सिलसिला, और उस उर्स की वजह से चारों तरफ से लोग उर्स के दिन आते। हजरत रहमतुल्लाह अलैह ने, हजरत गंगोही रहमतुल्लाह अलैह ने अपनी इस्लाही कोशिशों के जरिए से बहुत कुछ ये किया, लेकिन ये बिल्कुल लिया खत्म नहीं हुआ। जब ये होता था, उर्स का दिन होता था, तो हजरत जो है अपने घर के दरवाजे बंद करके बैठे रहे ताकि किसी के वहां आने की नौबत ना आवे। हजरत हमारे अकाबिर में से शेखुल हिंद हजरत मौलाना महमूद हसन साहब देवबंदी रहमतुल्लाह अलैह, बार बार आपने नाम सुना होगा, तहरीक आजादी के सिलसिले में तहरीक रेशमी रुमाल, और हजरत को, हजरत शेखुल हिंद रहमतुल्लाह अलैह को अल्लाह ताला ने ऐसे ऐसे शागिर्द अता फरमाए थे जो अपने अपने फन में माहिर, फन हदीस में हजरत अल्लामा अंजवर शाह कश्मीरी रहमतुल्लाह अलैह थे, और फन कलाम में अल्लामा शब्बीर अहमद उस्मानी थे, फन फिका में हजरत मुफ्ती किफायतुल्लाह साहब थे, हजरत मौलाना इलियास साहब रहमतुल्लाह अलैह ये भी हजरत शेखुल हिंद रहमतुल्लाह अलैह के शागिर्द थे, और अल्लाह ने उनके जरिए से दावत और तबलीग का ये सिलसिला जारी फरमाया। तो बहरहाल हजरत शेखुल हिंद रहमतुल्लाह अलैह का बड़ा ऊंचा मकाम है। हजरत शेखुल हिंद रहमतुल्लाह अलैह का मामूल था कि हर जुमेरात को सबक पढ़ाने के बाद पैदल देवबंद से वहां गंगो हजरत गंगोही रहमतुल्लाह अलैह की खिदमत में जाते थे, रात वहां गुजार कर जुमा की नमाज उनके साथ पढ़कर फिर वापस पैदल वहां गंगो से देवबंद शाम तक देवबंद पहुंच जाते थे, ये उनका मामूल था। एक मरतबा ऐसा हुआ, यहाँ ये उर्स था, हजरत शगुनी रहमतुल्लाह अलैह को मालूम नहीं कि उर्स है, और हजरत अपनी आदत के मुताबिक जुमेरात के दिन पढ़ाने के बाद वहां से देवबंद से रवाना हुए और हजरत गंगोही रहमतुल्लाह अलैह की खिदमत में हाजिर हुए। हजरत गंगोही रहमतुल्लाह अलैह का चेहरा गुस्से से रंग बदल गया कि आज आने का दिन था, जो लोग वहां दूर दूर से उर्स में शिरकत के लिए आ रहे हैं आपने भी यहाँ आने का इरादा करके गोया उनकी तादाद में इजाफे का काम किया। मन कसरा सवाद कौमिन फहुव मिन्हुम, जो किसी कौम की तादाद को बढ़ावे गोया वो उनमें से है। बस फौरन हजरत शेखुल हिंद रहमतुल्लाह अलैह उसका उसी वक्त वहां से वापस पैदल लौटे, एक पहचान वाले थे, उन्होंने कहा अब शाम तो हो गई है और जरा सा दो लुकमे खाना खा लो, अब खाने की गुंजाइश नहीं है, अब गढ़ी वापस जाऊंगा। तो हमारे अकाबी ऐसी गलत चीजों के सिलसिले में उनकी ईमानी हमीयत का यह हाल था कि ऐसी चीजों को, हालांकि हजरत शेख नींद कोई उर्स में शिरकत के लिए नहीं आए थे, सारी दुनिया जानती है कि वो तो अपने शेख की खिदमत में हाजिरी के लिए आए थे, लेकिन चूंकि वो दिन था कि लोग वहां आ रहे थे, वे आने वालों के जो जत्थे थे उन जत्थों में ये भी एक शख्स आए, इनको मालूम ही था कि ये लोग कहाँ जा रहे हैं। तो मैं अर्ज करना चाहता हूं कि ऐसी चीजें, इससे हमें अपने ईमान की हिफाजत करनी चाहिए, अपने अपनी औलाद को, अपने नौजवानों को, अपने घर के लोगों को इसकी ताकीद करो। ये वो चीज है जो अल्लाह के गजब को लाने वाली है। अल्लाह ने हमें दौलत दी, अल्लाह ताला ने हमें सुकून और ऐशो आराम दिया, राहत की रोजी अता फरमाई। अल्लाह की इन नेमतों का हक ये है कि हम जो है अपने आप को ऐसे गुनाहों से जो अल्लाह के गजब का सबब बन सकते हैं बचाने का एहतमाम करें। बड़ों को भी चाहिए कि अपने छोटों को इसकी तरफ मुतवज्जे करें, नौजवानों को मोहब्बत से समझाएं। कोई लड़ाई करने की जिद करने की जरूरत नहीं है, जैसे आपका बेटा कोई ऐसी हरकत कर ले जो हुकूमत की खिलाफ की है, जिसकी वजह से हुकूमत उसके ऊपर जो है वो गद्दारी का इल्जाम लगा सकती है, तो आप कैसे चौंक जाते हैं और अपने बेटे को बड़ी इससे अहमियत के साथ रोकने की कोशिश करते हैं कि बेटा कहीं ऐसा ना हो कि उसकी वजह से पूरा घर जो है गिरफ्तार कर लिया जाए। वहां हुकूमत की दरासी नाफरमानी के डर से तो हम इसका एहतमाम करते हैं, और अल्लाह तबरक तआला की नाफरमानी से अपने आप को बचाने का एहतमाम न करें, इसलिए इसको चाहिए। हर एक मोमिन के ईमान की गैरत का तकाजा यह है कि वो इसका एहतमाम करें। हम अपने नौजवानों को, अपने घर के लोगों को, अपने मातहतों को मुतवज्जे करें, जितना हमसे हो सकता है उसमें हमारी तरफ से कमी और कोताही नहीं होनी चाहिए, और ऐसे अपनी अपने माल को ऐसी चीजों में खर्च करने से अपने आप को बाज रखें। बहरहाल ये अल्लाह तबरक तआला ने जब ये साद नेमतें अता फरमाई है, तो अल्लाह की दी हुई नेमत को अल्लाह की नाराजगी में इस्तेमाल करना ये अल्लाह के गजब को लाने वाला है। हमको चाहिए ऐसी मुशाबहतें, गैरों के साथ मुशाबहत अल्लाह को बहुत नापसंद है, अल्लाह उससे बहुत नाराज होता है, इसलिए इसका खास तौर पर एहतमाम होना चाहिए। और जो है मैं तो इस पर चल रहा था कि भाई यहाँ कुरान पाक के खत्म का सिलसिला, बहरहाल ये अल्लाह ताला की नेमतों की कदरदानी भी हो और हमें अल्लाह के अहकाम पर अमल का एहतमाम भी हो। बहरहाल ये मजलिस हमारे लिए बड़ी काबिल मुबारकबाद है। मैं तो चाहता था कि ये कुरान की आयतें और हदीसें जो पढ़ी हैं उनका तर्जमा कर लूँ, लेकिन अगर वो तर्जमा करूँगा मुकम्मल तो दुआ का वक्त बाकी नहीं रहेगा, 10 मिनट रह गए हैं, तो दुआ कर लें। अल्लाह ताला हम सबको अपनी रजा और खुशनुदी अता फरमाए।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा बिहम्दिका व तबारक अस्मुका व तआला जद्दुका व ला इलाहा गैरुक ला इलाहा इल्लल्लाह व ला अहदुस समदुल लजी लम यलिद व लम यूलद व लम यकुल लहू कुफुवन अहद। لا إله إلا الله الحنان المنان بديع السماوات والأرض الجلال والإكرام اللهم لك الحمد كله ولك الشكر كله ولك الملك كله وبيدك الخير كله وإليك يرجع الأمر كله اللهم لا أحصي ثناء علي أنت كما أثنيت على نفسي اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما صليت على سيدنا إبراهيم وعلى آل سيدنا إبراهيم إنك حميد مجيد اللهم بارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد کما بارک تعالیٰ سیدنا ابراہیم وعلی آل سیدنا ابراہیم انک حمید مجید. اللہم صل صلاتاً کاملتاً وسلم سلاماً تاماً علی سیدنا محمد تنحل به العقد وتنفرج به الکرب وتقضى به الحوائج وتنال به الرغائب ويستسقى الغمام بوجهه الكريم وعلى آله وصحبه في كل لمحة ونفس بعدد كل معلوم لك. اللهم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا اغفر لنا ذنوبنا وإسرافنا في أمرنا وثبت أقدامنا وانصرنا على القوم الكافرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا هب لنا من أزواجنا وذرياتنا قرة عين واجعلنا للمتقين إماما. اے اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما. اے اللہ گنہگار ہیں، خطا کار ہیں، اے اللہ تو نے تو بہت نعمتوں سے نوازا ہے، اے اللہ تیری نعمتوں کی جیسی قدر کرنی چاہیے اور اس کا جیسا شکر ادا کرنا چاہیے وہ تو ہم کیا کرتے، بلکہ ان نعمتوں کو استعمال کر کے اے اللہ ہم تو تیری نافرمانی میں جری اور دلیر بنتے جا رہے ہیں. اے اللہ ہماری ان کوتاہیوں کو معاف کر دے، ہمیں اپنی غلطیوں کا احساس عطا فرما. اے اللہ تیری نعمتوں کی قدردانی عطا فرما. اے اللہ ہماری نسلوں کو اے اللہ تیری اطاعت اور فرما برداری اور تیرے دین کے لیے بے انتہا قبول فرما لے. اے اللہ ہمارے نوجوانوں کی صلاحیتوں کو تو اپنے دین کے لیے قبول فرما لے، ان کی صلاحیتیں بڑی قابل قدر ہیں. اے اللہ غیر ان کی ان صلاحیتوں کو تیری نافرمانی میں استعمال کروا کر اے اللہ پوری امت کو برباد کرنا چاہتے ہیں، اے اللہ غیروں کی ان سازشوں کو ناکام کر دے. ہمیں اے اللہ ہمیں توفیق عطا فرما، ہمیں سمجھ عطا فرما. اے اللہ ہمیں اپنے بھلے اور برے کی تمیز عطا فرما. اے اللہ اپنے فضل کا معاملہ فرما دے. اے اللہ ان غفلتوں ان کوتاہیوں کو دور فرما کر اے اللہ تیری ایک ایک نعمت کی قدردانی اور شکر گزاری ہمیں عطا فرما. اے اللہ تو نے ہمیں امن و امان سکون عطا فرما رکھا ہے. اے اللہ اس وقت پورے عالم اسلام کے اندر اے اللہ ہلاکتیں مچی ہوئی ہیں، اے اللہ بڑے بڑے شہر برباد کر دیے گئے. اے اللہ اے اللہ اپنے فضل کا معاملہ فرما، ہمارے گناہوں کو معاف فرما، ہمارے گناہوں کو معاف فرما. اے اللہ ہمارے گناہوں کو معاف فرما، اپنی اے اللہ کمیوں اور کوتاہیوں کا ہمیں ادراک اور احساس عطا فرما کر اس کی اصلاح کی توفیق عطا فرما. اے اللہ ہماری نسلوں کی حفاظت فرما، ہمارے نوجوانوں کی صلاحیتوں کو تو اپنے دین کے لیے استعمال کر لے. اے اللہ ان کو دین کی طرف متوجہ فرما دے، دینی نعمتوں کی قدردانی کی توفیق عطا فرما، اپنے فضل کا معاملہ فرما دے. اے اللہ اپنے فضل کا معاملہ فرما دے. اے اللہ اس مجلس میں تیرے اے اللہ اس مدرسے کے بچوں نے جو حفظ کی تکمیل کی ہے اے اللہ اس کو بے انتہا قبول فرما. اے اللہ جس طرح تو نے ان بچوں کے سینوں کو قرآنی الفاظ سے مزین فرمایا، قرآنی علوم و معارف سے بھی ان کو مالا مال فرما، قرآنی اعمال صالحہ کا ان کو اہتمام نصیب فرما، قرآنی اخلاق فاضلہ سے اے اللہ ان کو آراستہ فرما. دن اور رات کی مختلف گھڑیوں میں زیادہ سے زیادہ قرآن پاک کی تلاوت کر کے اس کا حق حفظ ادا کرنے کی ان کو توفیق عطا فرما. اے اللہ حفظ قرآن کی تکمیل پر جو وعدے اور جو بشارتیں تو نے اپنے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم کی زبان مبارک سے سنائی ہیں، اللہ ان بشارتوں اور ان وعدوں کو ان بچوں، ان کے والدین، ان کے اساتذہ، ان کے مربیوں، ان کے اہل خاندان کے حق میں پورا فرما. جنہوں نے بھی اپنی اولاد کو اللہ حفظ میں لگا رکھا ہے ان کے لیے حفظ کی تکمیل کو آسان فرما. اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، قید و بند میں محبوسوں کو رہائی نصیب فرما، مقدمات میں ماخوذوں کو بری فرما، جو جس مصیبت میں گرفتار ہے اے اللہ اس سے نجات عطا فرما، اے اللہ عالم اسلام کی حالت کو بہتر سے بہتر فرما، اے اللہ امت محمدیہ اے اللہ ظلم کی چکی میں پس رہی ہے، اے اللہ تو اپنے بندوں کی مدد فرما، ظالم کے ہاتھ کو ظلم سے روک دے، اے اللہ اقوام عالم یہود اور نصارہ اور ہنود اے اللہ سب مل کر اے اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم کی اس امت کے مٹانے اے اللہ بے خوبت سے اکھاڑنے کے در پہ ہیں، اے اللہ ان کی ان سازشوں کو ناکام کر دے، اے اللہ ہمیں خود اپنی غلطیوں کا کوتاہیوں کا ادراک اور احساس عطا فرما کر اس کی اصلاح کی توفیق عطا فرما، تیری نعمتوں کی قدردانی نصیب فرما، اے اللہ ترکیہ کی بھرپور نصرت فرما، اے اللہ مہاجرین کے جتھے اور جتھے اے اللہ بڑی بڑی تعدادوں میں وہاں پہنچے ہوئے ہیں، پورے ملک کی اقتصادی حالت کو اے اللہ ختم کر کے رکھ دیا گیا ہے، اے اللہ یہ تیرے دشمنوں کی سازشیں ہیں، اے اللہ ان ترکوں کو دین و ایمان اسلام کی خدمت کے لیے دوبارہ اٹھا دے، اے اللہ انہوں نے تو ماضی میں تیرے کلمے کی سربلندی کے لیے بہت کارنامے انجام دیے تھے، اے اللہ دوبارہ اسی طرح کے کارنامے انجام دینے کے لیے ان کو قبول فرما لے، اے اللہ ان کو اٹھا دے، اے اللہ اپنے فضل کا معاملہ فرما دے، ان کے خلاف دشمنوں کی سازشوں کو اور اپنوں کی غداریوں کو ناکام کر دے، اپنے فضل کا معاملہ فرما دے، اے اللہ ہم سب سے راضی ہو جا، ہم سب سے راضی ہو جا، اپنی رضامندی والے کام کروا لے، ہم چاہیں یا نہ چاہیں اے اللہ ہماری پیشانیاں پکڑ پکڑ کر اپنی اطاعت و فرما بداری ہم سے کروا لے، اے اللہ ہمارے مرحومین کی مغفرت فرما، ان کی قبروں کو نور سے بھر دے، اپنی رحمتوں مغفرتوں سے ڈھانپ لے، جنت الفردوس میں ان کو اعلیٰ مقام و مراتب عطا فرما، ہمارے بیماروں کو بھی اے اللہ صحت کاملہ عاجلہ مستمرہ عطا فرما، اے اللہ جو مسائل اس وقت اے اللہ منہ کھولے ہیں اے اللہ ان مسائل کو حل فرما دے، اے اللہ اس ملک کے اندر بھی شاعر اسلامیہ کی پورے پوری حفاظت فرما، دشمنان اسلام کی سازشوں کو اور ان کے ایجنڈوں کو اے اللہ ناکام کر دے، انہیں فضل کا معاملہ فرما، تیرے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، جن شر و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما، اے اللہ حفظ قرآن کی تکمیل کی مجلس کی نسبت سے تیرے بندے یہاں اس نیت سے آئے ہیں کہ جو مانگا جائے گا وہ ملے گا، اے اللہ جو مانگا وہ بھی عطا فرما، مانگنے سے رہ گیا وہ بھی عطا فرما، سب کی جائز اور نیک مرادوں کو پورا فرما، ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم، صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے۔